दिनेश खबर का साथ में
मेडलाइन तपाईं सँगै जीवन में अघि बढ्दै
सेवाबारे अत्यन्त जरुरी सूचना सिटी अञ्चल अस्पताल धनगढीमा यही आउँदो वैशाख महिनाको पहिलो हप्ताबाट यस कम्पनीले डायलासिस सेवा सञ्चालन गरिरहेको जानकारी गराउँदछौ। हाल सेवा प्राप्त गरिरहनुभएका बिरामीहरू तथा प्रतीक्षाको सूचीमा रहनुभएका बिरामीहरूले डायलासिस सेवा प्राप्त गर्नको निमित्त यस कम्पनीका प्रतिनिधिसँग सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। साथै डायलासिस सेवा सञ्चालन गर्न केही स्टाफ नर्स तथा अन्यहरू आवश्यक भएको हुँदा इच्छुक योग्य व्यक्तिले आवश्यक कागज पत्र सहित सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
डायलासिस सेवामा काम गरेकालाई विशेष ग्राहकता दिइनेछ।
इमेल biranggeltl@gmail.com। सम्पर्क प्रिन्स विक्रम झा 9812111995 9861828248। विरंग हेल्थ केयर प्राली
मेटलाइफ प्रस्तुत गर्दछ डीपीएस डिपोजिट प्रोटेक्सन स्किम, जसमा पाउन सक्नुहुनेछ
साथ विभिन्न ठूला रोगहरूबाट सुरक्षा र दोहोरो दुर्घटना लाभ सहितको जीवन बीमा तथा बचतको सुविधा, आकर्षक परिपक्वता रकम वा पेन्सन योजना।
थप जानकारीको लागि डीपीएस टाइप गरी 32288 एसएमएस पठाउनुहोस्।
मेडलाइन तपाईँसँगै जीवनमा अघि बढ्दै
प्रदेश संसदमा प्रदेश सभा सदस्यहरूले गौरीफन्टा नाकालाई स्तर उन्नति गर्नुपर्ने आवाज उठाएका छन्। उनीहरूले गौरीफन्टा नाका स्तर उन्नतिको मुद्दालाई प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा प्रमुख एजेन्डामा राख्न माग गरेका हुन्। आज बसेको प्रदेश सभाको 10 बैठकमा शून्य समय लिएर बोल्ने प्रदेश सभा सदस्यहरूले प्रदेशको विकास र समृद्धिसँग जोडिएको गौरीफन्टा नाकालाई प्रधानमन्त्रीको भ्रमणमा प्रमुख एजेन्डामा समावेश गर्न माग गरेका हुन्। सहकर्मी सीताराम ओझाको रिपोर्ट नवराज पुनेरोबाट सुनौ।
प्रदेश नम्बर 7 का प्रदेश सभा सदस्यहरूले गौरीफन्टा नाकालाई स्तरोन्नति गर्दै अन्तर्राष्ट्रिय नाका बनाउने कुरा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको प्रमुख एजेन्डा बनाउन माग गरेका हुन्। प्रदेश सभा सदस्य पूर्णा जोशी,
यो क्षेत्रका 80% भन्दा बढी मान्छेहरू यो गौरीफन्टाको नाकाको प्रयोग गरिकन आवागमन गर्ने गर्दछन्। यो दुदुवा नेसनल पार्कको समस्यालाई देखाएर अर्को कुनै नाका खोल्ने किसिमको व्यवस्थित गर्ने नाममा यो नाकालाई अव्यवस्थित गर्ने र बन्द गर्ने कामहरू नगरियो।
प्रदेश नम्बर 7 कै विकास र समृद्धिसँग जोडिएको नाका बन्द भएमा वा स्तरोन्नति नभएमा प्रदेशकै समग्र विकासमा असर पर्ने भन्दै उनीहरूले प्रधानमन्त्रीको भ्रमणमा प्रमुख एजेन्डा बनाउन माग गरेका हुन्। अर्का प्रदेश सभा सदस्य सुशीला बुढाथोकी,
ऐतिहासिक गौरीफन्टा गोरीफन्टा नाकालाई अन्तर्राष्ट्रिय नाकाको रूपमा विकास गर्नुपर्ने माग उठिरहेको बेला यो नाका नै बन्द हुँदैछ भन्ने संसार माध्यमबाट दुवा आइरहेको छ। यदि यो नाका बन्द भयो भने सात नम्बर प्रदेशका विकास निर्माणमा पर्ने असरलाई ध्यानमा राखी प्रधानमन्त्री ज्यूको भारत भ्रमणको बेला यो नाकालाई व्यवस्थित बनाउन प्रदेश सरकार र सभामुख मार्फत ध्यान आकर्षण गराउन चाहन्छु।
सात नम्बर प्रदेशकै सबैभन्दा पुरानो प्रवेश द्वारको रूपमा रहेको नाका अस्थायी राजधानी र शहरीकरणका कारण गोरीफन्टा नाकालाई मुख्य नाका बनाउनुको विकल्प नरहेको उनीहरूको तर्क छ। प्रदेश सभा सदस्यहरूले अन्य नाकालाई पनि गोरीफन्टा नाका सँगसँगै स्तरोन्नति गर्नुपर्ने पनि आवाज उठाएका छन्। प्रदेश सभा सदस्य डाक्टर रणबहादुर रावल
अहिले भइरहेको गौरीफन्टाको बारेमा धेरै कुराहरू उठ्यो। जस्तै यस्तो चाहिँ व्यवस्थित सहर भइसकेको ठाउँमा प्रदेशको अस्थायी राजधानी सहर भइसकेको ठाउँमा अझ पनि आएर विवादित हुनु बहुत दुःखको कुरा हो। यसलाई मूल नाकाको रूपमा छिटोमा छिटो व्यवस्थापन गर्नमा वर्तमान सरकार चाहिँ बहुतै जिम्मेवार पुरा अगाडि बढ्नुपर्छ होला। त्यसपछि अर्को नाकाको हकमा टिकापुर, टिकापुरमा पुल पनि बनिसकेको छ, त्यसलाई नाकालाई पनि मूल नाका रूपमा यी तिनवटा नाकालाई यहाँ गर्नुपर्ने, यी सातवटा प्रदेशीय झुलाघाटलाई र माथि ताक्लाकोटलाई पनि अगाडि बढाउनु पर्ने देखिन्छ।
भारततर्फ अहिले दुधुवा नेशनल पार्क देखाएर स्तरोन्नति गर्न आनाकानी भएको भन्दै नेपालतर्फ छरेन सड़क निर्माण भइरहेको र गोरीफन्टालाई स्तरोन्नति गर्नुपर्ने सम्झौता भइसकेकाले प्रधानमन्त्रीको भारत भ्रमणमा समावेश गर्नुपर्ने प्रदेश सभा सदस्यहरूले आग्रह गरेका छन्। प्रदेश सभा सदस्य मालामती राणा,
गोरीफन्टा नाका एउटा राष्ट्रिय नाका हो, यो नाकाको बारेमा जसरी भए पनि यो राष्ट्रिय नाकालाई स्तरोन्नतिको लागि प्रधानमन्त्री ज्यूले गम्भीरताका साथ पहल गर्नुपर्छ। आजै निर्णयले जसरी भए पनि सात नम्बर प्रदेशको गौरीफन्टा नाकालाई स्तर उन्नतिको लागि चाहिँ निर्णय गरेर पठाउनु पर्छ सभामुख महोदय। नत्र भने जो छ लाइनको धेरै व्यक्तिका घर टुटेका छन्, छ लाइन सडकको कुनै काम छैन जस्तो मलाई लाग्छ।
पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको अघिल्लो वर्ष भएको भ्रमणमा गोरीफन्टा नाकालाई स्तरोन्नति गर्ने र अन्तर्राष्ट्रिय नाका बनाउने सम्झौता भइसकेकाले अब कार्यान्वयनमा लैजान बाँकी रहेको र त्यसका लागि प्रधानमन्त्रीको भारत भ्रमण केन्द्रित हुनुपर्ने बताउँदै प्रदेश सभा सदस्य भरत खड्का,
पछिल्लो समय शेरबहादुर देउवा प्रधानमन्त्री भएर जाँदाखेरि पनि यो एजेन्डा राखिएको थियो। अहिले हामीले मिडियाबाट सुनेका छौँ मुख्यमन्त्री र राजदूतका बीच कुरा हुँदाखेरि यो नाका सफर बन्द गर्ने खालको कुरा उठिया छ। यो हाम्रो लागि सुदूरपश्चिमको लागि चिन्ताको विषय हो। त्यसैले भारत भ्रमणमा जाँदै हुनुहुन्छ सम्माननीय प्रधानमन्त्रीज्यू, यसलाई कुन माध्यमबाट हो, हाम्रो एजेन्डामा पहिला पनि छ अहिले पनि छ, यो बाटोको स्तर उन्नति गरेर यो नाकालाई सहज बनाउन पनि यो सभामुख मार्फत म यो कुरा अनुरोध गर्न चाहन्छु।
यसै परिसभाको बैठकमा नेपाल आयल निगम धनगढ़ीको द्वीप सार्नु पर्ने विषयले पनि प्रवेश पाएको छ। राष्ट्रिय जनता पार्टीबाट निर्वाचित प्रदेश सभा सदस्य मालामती राणाले बीच बजारमा रहेको निगमको डिपोका कारण जोखिम बढ़ेको भन्दै डिपो सार्न माग गर्नु भएको हो।
सभामुख महोदय, धनगढ़ीको चटकपुरमा रहेको नेपाल आयल निगम डिपो बढ्दो बजारीकरणले गर्दा त्यो ठाउँ अब उचित छैन। इन्धन ज्वलनशील पदार्थ भएको हुँदा घना बस्तीका बीच मापदण्ड विपरीत पनि छ। सभामुख महोदय, चटकपुर आयल निगम डिपो प्रदेश नम्बर 7 धान्य क्षमता पनि नरहेको हुँदा त्यस ठाउँबाट अन्यत्र जहाँ मानवीय बस्ती छैन त्यहाँ स्थापना गर्नुपर्छ। तत्काल त्यहाँबाट चटकपुर आयल निगम डिपो सारियो 7 प्रदेश सरकारको ध्यान आकर्षण
धनगढ़ी उपमहानगरपालिकाका मेयर नेपौर सहित 19 वडा अध्यक्षले गौरीफन्टा नाकाको स्तरोन्नतिको मुद्दालाई भारत भ्रमणका बेला मुख्य एजेण्डा बनाउन माग गरेका छन्। आज मुख्यमन्त्री त्रिलोचन भट्ट मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै मेयर ओड सहित उपमहानगरपालिकाका 19 वडा अध्यक्षले गौरीफन्टा नाकालाई स्तरोन्नति गरी अन्तर्राष्ट्रिय नाकाको रूपमा विकास गर्न माग गरेका हुन्। कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला
भारतसँग बुदा नम्बर 33 गौरीफन्टा नाकालाई स्तर उन्नति गर्ने सहमति भइसकेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ। अब गौरीफन्टा नाकालाई छोटी भन्सारमा परिणत गर्ने चलखेल कुनै पनि वाहनामा स्वीकार्न नसकिने उपमहानगरपालिकाका जनप्रतिनिधिहरूले बताएका छन्। उनीहरूले भोलि हुने प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा विगतमा भएको गौरीफन्टा नाकाको स्तर उन्नतिको सहमति कार्यान्वयनमा केन्द्रित हुनुपर्ने माग गरेका छन्। उपमहानगरपालिकाका मेयर ओडले विगतको निर्णयलाई कार्यान्वयन गर्ने गरी प्रधानमन्त्रीले भारत सरकार समक्ष प्रस्तुत हुनुपर्ने बताउनुभयो। ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री त्रिलोचन भट्टले गौरीफन्टा नाकाको स्तर उन्नतिको मुद्दालाई भारत भ्रमणमा प्राथमिकता दिने केन्द्र सरकारलाई लेखी पठाइसकिएको बताउनुभयो। ज्ञापन पत्र बुझाउन मेयर ओड सहित 19 वडाका अध्यक्ष पनि मुख्यमन्त्रीको कार्यालय पुगेका थिए। वडा अध्यक्षहरूले गौरीफन्टा नाकाको स्तर उन्नति नभए जस्तोसुकै आन्दोलन गर्न पनि पछि नपर्ने बताउनुभयो। सीमावर्ती भारतीय बजारबाट हुने चोरी तस्करीमा सशस्त्र प्रहरीको संलग्नताको आरोप लागेपछि सशस्त्र प्रहरीले छानबिनका लागि समिति गठन गरेको छ। सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय धनगढ़ीका सशस्त्र प्रहरी नायब परीक्षक खगेन्द्र चन्दको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो। सशस्त्र प्रहरीको तस्करीमा संलग्नता रहेको दिनेश एफएममा समाचार प्रसारण र दिनेश खबरमा प्रकाशन भएपछि सशस्त्र प्रहरी अतरिया वाहिनीले छानबिन गर्न सीमा सुरक्षा कार्यालय धनगढ़ीलाई निर्देशन दिएको थियो। छानबिनका क्रममा तस्करीमा सशस्त्र प्रहरीको संलग्नता देखिए कार्यवाहीका लागि सिफारिश गरेरै छोड्ने छानबिन समितिका समेत चन्दले बताउनुभयो। संसार कार्यालय सशस्त्र प्रहरी नेपाल प्रहरी र स्थानीयसँग पनि छानबिनका क्रममा छलफल गर्ने उहाँले बताउनुभयो।
मूलदेखि सुनसम्म नातिदेखि हजुरबासम्म दैनिक जीवनका लागि चाहिने सम्पूर्ण आवश्यक सामग्रीहरू अब एकै छाना मुनि सरल र सुपथ मूल्यमा सुदूरपश्चिमको पहिलो डिपार्टमेन्टल स्टोरमा आउनुहोस् अनि सेवाको मौका अवश्य दिनुहोस्। गिफ्ट सामानमा 5% छुट, फेन्सी सामानमा 10% छुट र जुत्ताहरूमा 10% छुट। यथाशीघ्र सञ्चालन हुन गइरहेका सेवाहरू स्विमिङ पुल, ब्याडमिन्टन कोर्ट, जिम हाउस र खानाका स्टल। चौलानी डिपार्टमेन्टल स्टोर प्राइभेट लिमिटेड, मेन रोड, धनगढी, चौलानी पुस्तक सँगै।
ब्रेकपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी खबर। स्थानीय तहका जनप्रतिनिधि सुविधामुखी बन्दा जनसरोकारका काम भने ओझेलमा परेका छन्। स्थानीय तहको प्राथमिकता नचिनेर सुविधाको पछि मात्र लाग्दा विकास निर्माण र जनसरोकारका कामहरू भने थन्किएका छन्। कञ्चनपुरको बेलौरी नगरपालिकाले आर्थिक वर्ष सकिन 3 महिना मात्रै बाँकी रहेका बेला विकास बजेट 75% भन्दा बढी खर्च गर्न बाँकी रहेको छ। जनप्रतिनिधि सुविधामुखी बन्दा चालुतर्फको बजेट भने कम पर्न थालेको छ। सवारी साधन, भत्ता, इन्धन, संचार खर्च र तालिम गोष्ठीमै स्थानीय तहको बजेट खर्च भएको छ। सहकर्मी नवराज पनिरको रिपोर्ट सुनौ।
कञ्चनपुरको बेलौरी नगरपालिकाले विकास योजनाको कार्यान्वयन भन्दा पनि सवारी साधन खरिद, तलब भत्ता र जनप्रतिनिधिका सेवा सुविधा थप्नमै आफ्नो ध्यान केन्द्रित बनाएको हो। झन्डै 51 करोड बजेट रहेको बेलौरी नगरपालिकाले चालु आर्थिक वर्ष सकिन 3 महिना मात्र बाँकी रहेका बेला विकास बजेट 100 करोड मात्रै खर्च गरेको छ भने चारुतर्फको खर्च भने अनुमानित बजेटले नपुग्ने अवस्थामा पुगिसकेको छ। नगरपालिकाका लेखा अधिकृत
मोटरसाइकल सहित अन्य सवारी साधन खरिद गर्नका लागि 71 लाख खर्च गरेको छ। यस्तै यो आर्थिक वर्षको 9 महिनामा भत्तामा मात्रै 47 लाख खर्च भएको छ भने इन्धनमा 12,14,000, तलबमा 1 करोड, पोसाकमा 8,85,000, अनुगमनमा 13,00,000 र 52,000 भ्रमणका लागि खर्च गरिएको छ। अहिलेसम्म खर्च भएको 20 करोड मध्ये अधिकांश बजेट जनप्रतिनिधि र कर्मचारीको सेवा सुविधाका लागि खर्च भएको छ। बलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मंगलबहादुर साईको भनाइ भने यस्तो छ।
मिटिङ हुन्छ अनि प्रत्येक महिनाको 27 गते पनि नगरपालिकाको कार्यपालिकाको मिटिङ हुन्छ अनि सभा पनि त्यही हिसाबले वर्षको 2 पटक गते हो, त्यही हिसाबले अगाडि बढिरहेछ। तर उहाँहरूले आफ्नो सेवा सुविधाका सन्दर्भमा चाहिँ धेरै कुराहरू चाहिँ विषयमा उठाउनु भएको छैन। विशेष गरी सामान्य भनेको के हो भने राजनीतिक पद भएकोले पनि एकदम प्रशासनिक किसिमले काम गर्नुपर्ने भइरहेछ। हामीले चाहिँ के सोचेका छौँ भने एउटा नेताका पद राजनीतिक भयो भने पनि प्रशासनिक र प्राविधिक कामहरूमा पनि उहाँको चाहिँ नजर पर्नुपर्ने दायित्व र जिम्मेवारी भएको हुनाले त्यो विषयमा चाहिँ सोच्न चाहिँ जरुरी छ। जस्तो
झन्डै 2 दशकपछि आएका जनप्रतिनिधिहरूले जनताको हितमा काम गर्ला र 2 दशकसम्म थन्किएको विकास निर्माणका योजनाहरूले गति पाउला भन्ने आशा सर्वसाधारणको थियो। जनप्रतिनिधि आएर स्थानीय तहको बजेट साबिकको भन्दा 10 गुणाले बढ्यो, तर त्यो बजेट उत्पादनमूलक कार्यक्रम र विकास निर्माण भन्दा पनि त्यही जनप्रतिनिधि र कर्मचारीको सेवा सुविधा थप्नका लागि खर्च गरिएको छ। बेलौरी नगरपालिकाका जनप्रतिनिधिहरूले अहिलेसम्म तलब लिएका छैनन्। प्रदेश सरकारको निर्णयलाई पर्खेर बसेका छन्। तर अन्य विविध शीर्षकहरूमा भने जनप्रतिनिधिको खर्च निकै बढी छ। जनप्रतिनिधि किन सेवामुखी बनेका त? बेलौरी नगरपालिकाका मेयर पोतीराम चौधरीको भनाइ यस्तो छ।
सेवा सुविधाको क्रममा प्रदेश सरकारले निर्णय गर्ने सेवा सुविधा दिने भन्ने कुरा थाहा भइसकेपछि अहिलेसम्म निर्वाचित जनप्रतिनिधिहरूलाई कुनै किसिमको सेवा सुविधा दिएका छैन। बैठक भत्ता भए अन्य सेवा सुविधाहरू दिए पनि छैन, आफू लिए पनि छैन। त्यही जाँदा भनौँ भन्दा निम्नले पाउने कुरा त्यो भए अन्य तलबहरू चैत
महिना सकिने लाग्दा बेलोरी नगरपालिकाले विनियोजित 51 करोड बजेटमा 6 करोडको मात्रै विकास गरेको छ भने 14 करोड अन्य प्रशासनिक खर्च र सेवा सुविधाका लागि खर्च गरिएको छ। 6 करोड पनि आफन्त र पहुँचवालाकै लागि विकास निर्माणका योजना कार्यान्वयनमा खर्च गरिएको नगरवासीले गुनासो गरेका छन्।
व्यवसायहरूको संस्था कैलाली उद्योग वाणिज्य संघमा नक्कली व्यवसायहरूको संख्या बढ्दै गएको छ। उद्योग वाणिज्य संघमा गैर व्यवसायहरू हावी हुँदा वास्तविक व्यवसायीले आफ्ना पीर मर्का बुझ्न नसकेको गुनासो गरेका छन्। उनीहरूले नक्कली व्यवसायको होडबाट पदाधिकारी बन्नेहरूले आफूहरूका समस्या समाधानमा उदासीन बन्दै आएको गुनासो समेत गरेका छन्। उनीहरूले पछिल्लो केही वर्षदेखि नक्कली व्यवसायहरू थपेर चुनाव जित्ने परिपाटीले कुनै समय देशभरमै नाम कमाएको कैलाली उद्योग वाणिज्य संघ बदनाम भएको भन्दै गुनासो गरेका छन्। सहकर्मी सीताराम ओझाको रिपोर्ट।
प्रत्येक 3 वर्षमा हुने नयाँ नेतृत्व चयनका लागि नक्कली व्यवसायको बिगबिगी हुन थालेपछि वास्तविक व्यवसाय भने निराश बनेका हुन्। गैर व्यवसायको हाली मुहालीले निर्वाचित नेतृत्वले वास्तविक व्यवसायको हकितका सवालमा कुनै काम नगरेको व्यवसायहरूको गुनासो छ। व्यवसाय गरेरै जीवनयापन गरिरहेका व्यवसायहरूले चुनावका नाममा गैर व्यवसायले सदस्यता पाएर आफ्नो संस्था बदनाम भएकोमा चिन्ता व्यक्त गरेका छन्। धनगढीका एकजना व्यवसायी राजु भण्डारी
जुन पावरमा बसेका छन् उहाँहरूले आफ्नो चुनाव आफ्ना मान्छेहरूलाई यो प्यान नम्बरमा दर्ता नभएर वाणिज्य कार्यालयमा दर्ता नगरेर उद्योग वाणिज्यसँग जुन चुनाव आइरहेको छ त्यसलाई इन्क्युट गरेर यो त्यो गलत परिपाटीको त्यो पसारेका छन्। अब यसमा के छ भनेपछि अब यो उहाँहरू आफै पनि त्यो कमिटीमा हाबी छन्। व्यापारीहरूको के छ भनेपछि अब हामी आफ्नो तौरमा अलग अलग किसिमले बसिरहेको अवस्थाले गर्दाखेरि अब हामीले आवाज नउठाएको होइन ठाउँ अहिले पनि भन्ने गरेका छौँ विगतमा पनि भनेका थियौँ यो व्यापारीको हक हितको लागि नभएर यो एउटा चुनावी एजेन्डाको रूपमा चाहिँ यसलाई चाहिँ विस्तारित गरिरहेको छौँ जो कि वास्तवमा यो गलत व्यवसायिक एकातिर छन् विगतमा पनि हामीले देखेका हौँ दुई तिनवटा चुनावहरू हेरेका पनि हौँ जुन यो रोडमा बसेर जस्तै हामीहरूले जुन कारोबार गरिरहेको छ हाम्रो बारेमा त अहिलेसम्म कुनै उद्योगवाणी सङ्घको टिमले आवाज पनि उठाएको छैन। त्यस कारणले गर्दाखेरि यो राजनीतिक एजेन्डा मात्रै हो र यिनीहरूले व्यवसायको हक हितमा केही गर्ला जस्तो मलाई लाग्दैन किनभने जुन किसिमको सदस्यता थप्याएको छ त्यो गलत
संघको गएको एक दशकमा धेरै सदस्यहरू थपिएका छन्। संघको सदस्य बनाए बापत आमदानी पनि बढेको छ तर सदस्य बनेकाहरू वास्तविक व्यवसाय भन्दा नक्कलीको संख्या बढी हुँदा यसले समस्या निम्ताइरहेको छ। नक्कली व्यवसायहरूकै मतका कारण चुनाव जित्ने पदाधिकारीले वास्तविक व्यवसायका पीरमर्का कहिल्यै बुझ्ने प्रयास नगरेको र व्यवसायको हकितका सभामा पनि काम नगरेको बताउँदै अर्का व्यवसाय पिआर अवस्थी
व्यवसाय गर्न पाउन सकेको अधिकार हो पारिस भूमि स्थितिको मान्छेले वास्तविक व्यवसाय हो कि होइन पेसेवरहरू व्यवसाय हो भने त्यसलाई निरीक्षण गरेर हेरेर दर्ता गर्दै उपयुक्त हुन्थ्यो। त्यो भोटर मात्रै सीमित राखेर बनाएका व्यवसायहरूले गर्दा उद्योग व्यवसायको नेतृत्व सही चयन हुनुबाट वञ्चित हुन्छ। चयन हुनुपर्ने वास्तविक व्यापारीबाट चयन हुनुपर्ने उद्योग व्यवसायले चयन गरेको गलत मान्छे चयन भयो भनेपछि व्यापारीको हकको कुनै काम कारोबारलाई बनाउनु त्यस्तो मान्छेले न अहिलेसम्म गर्न सकेका छन् न आज पनि सक्छ।
वैशाख भइसक्यो भने निर्वाचनमा लड्ने पदाधिकारीले उहाँ कार्यालयबाट यसपालि पनि नक्कली व्यवसाय बनाएका छन्। एकै व्यक्तिका नाममा दर्जनौ व्यवसाय दर्ता गरेर चुनाव जित्ने दाउ पेस पदाधिकारीले रचिरहेका छन्। व्यवसायले अपनाएर चुनाव जित्ने परिपाटीको विकास हुँदा वास्तविक व्यवसायलाई यसले पिरोलेको छ। गैर व्यवसायको उद्योग वाणिज्यसँग हाली उहाँले हुँदै गएपछि व्यवसायको संस्था भन्दा पनि गैर व्यवसायको संस्था भएर परिचय बन्ने चिन्ता व्यक्त गर्दै व्यवसायी जगन्नाथ पन्याल
उद्योग वाणिज्यसँग अहिलेसम्म बजारमा कुनै पनि त्यस्ता कार्यक्रमहरूका लागि खासै मैले त्यस्तो देखेन त्यही पनि अहिलेसम्म होइन उद्योग वाणिज्यसँग जति बेला चुनाव हुन्छ त्यति बेला उम्मेदवारहरू आउँछन् तिनीहरू होइन आउँछन् कसको फर्म दर्ता भएको छ भएको छैन भनेर सोध्ने कार्यक्रमहरू पनि तिनीहरू गर्छन् कसैको लागि जो वास्तविक व्यापारी हो फर्म दर्ता छ उसको भने उसको फर्मको सुरुमा गर्ने फर्जी मतहरूलाई बनाउनलाई आफ्नो कसरी आफ्नो पकड बनाउनु पर्ने हो कसरी पदमा जान सकिने हो त्यसै कारणले विगतका चुनावहरूमा देख्दै आएको छौँ हामीहरू पनि होइन अब त्यसले अबको उद्योग वाणिज्यसँग पदाधिकारी साथीहरूलाई म के भन्छु भने वास्तविक व्यापारीहरूका हकितका लागि के गर्नुपर्छ होइन कसरी अगाडि बढ्नुपर्छ यो वास्तविक व्यापारी हो होइन भनेर बुझिदिनु पर्यो भने
देश खबरमा फेरि पनि एकैछिन ब्रेकको पालो।
मामु मामु म कुन स्कुलमा पढ्ने
बाबु तिमीले तिम्रो रुचि अनुसारको विद्यालयमा भर्ना गर्ने भनेर त यति धेरै स्कुल स्कुलमा देखाउन लागेको छु अब तिमी नै भन तिमीलाई कुन स्कुल मन पर्यो
आहा कति राम्रो हिलोड स्कुल मामु म त यही पढ्छु मलाई त मन पर्यो
ल मेरो बाबुको रोजाइमा रहेको श्री हिलोड स्कुलमा अहिले नै भर्ना गर्छु म
थ्याङ्क यू मामु
सुन्दर शान्त र फराकिलो घराइसी वातावरणमा अध्ययन अध्यापन गराइने
अमेरिकन शैक्षिक सामग्रीहरूको प्रयोग गरी अमेरिकन शिक्षण पद्धतिमा अध्ययन अध्यापन
दक्ष अनुभवी र तालिम प्राप्त शिक्षक शिक्षिका द्वारा पूर्णतया मन्तेश्वरी विधि प्रयोग गरी अध्ययन अध्यापन गराइने
प्रशस्त खेल मैदानका साथै शुद्ध खाने पानी र उचित शौचालयको व्यवस्था
प्रत्येक कक्षाका विद्यार्थीहरूलाई एउटा एउटा कम्प्युटर प्रयोगशाला तथा विज्ञान प्रयोगशालाको उचित व्यवस्था
पर्याप्त पुस्तकालयको व्यवस्था
अनुशासन नै विद्यार्थीको गहना हो भन्ने हेतुले कक्षा पीजीदेखि नै नैतिक शिक्षाको अध्ययन अध्यापन गराइने
टाढाका विद्यार्थीहरूलाई मध्यनजर गरी छात्र छात्राका लागि अलग अलग छात्रावासको उचित व्यवस्था
प्रत्येक महिनाको अन्तिम शनिबारका दिन काठमाडौँ शान्तिवीर हस्पिटलका पूर्व अनुभवी बाल रोग विशेषज्ञ डाक्टर प्रणय जङ शाहद्वारा निशुल्क स्वास्थ्य परीक्षण गराइने व्यवस्था
पूर्व प्राथमिक तहदेखि नै व्यवहारिक र टेक्निकल शिक्षाका बारेमा जानकारी दिए भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने सभ्य नागरिक बन्न उत्प्रेरित गराइने
कक्षा एकदेखि नै विद्यार्थीहरूलाई कम्प्युटरको प्रयोगत्मक कक्षा लिनुका साथै कक्षा पाँचदेखिका विद्यार्थीहरूलाई कम्प्युटरमा प्रयोग गरिने विभिन्न सामग्रीहरू डेस्कटप मदरबोर्ड भित्र रहेका पाठ पूर्जाहरू पर्याप्त मात्रामा राखी तिनीहरूको जानकारी सहित भावी दिनमा कम्प्युटर इन्जिनियर पढ्ने रुचि अभिवृद्धि हुने गरी अध्ययन अध्यापन गराइने संस्थापक तथा प्रिन्सिपल डीआर शर्मा अधिकार सम्पर्क नम्बर 9848426520 0191522166 श्री हिल ओल्ड इङ्ग्लिस बोर्डिङ स्कुल धनगढी 1 बुद्धमान
ब्रेकपछि समाचारमा पुनः स्वागत छ अब बाँकी खबर धनगढीको महानगरपालिकाको उदासीनताले मुख्य बजार क्षेत्रमै ढल निकासको समस्या देखिएको छ ढल निकास र व्यवस्थापनलाई बनाइएको नालीमा जम्मा भएको फोहोरबाट फैलिएको दुर्गन्धले नगरवासी हैरान भएका छन् नालीबाट निस्कने दुर्गन्धले मुख्य बजार क्षेत्रमै नाकमुख थुन्नुपर्ने अवस्था सिर्जना हुँदा समेत धनगढीको महानगरपालिका मुख दर्शक बनेको छ दुर्गन्धले रोग व्याधिको संक्रमण बढाउनुका साथै बरसातमा हुने डुबानको खतरा पनि बढेको छ सुनौ सहकर्मी जनक पृष्ठको रिपोर्ट
चुनाव तथा स्मार्ट सिटी र उचित ढल निकासलाई चुनावी नारा बनाएर भोट मागेका धनगढी उपमहानगरपालिकाका जनप्रतिनिधिको उदासीनताका कारण ढल निकासका लागि भने बनाइएका नालीहरूमा फोहोर जाम भएर दुर्गन्ध फैलिएपछि नगरवासी हैरान भएका छन् धनगढीको मेन रोडको अस्पताल लाइन एलएनएस रोक पार्क मोड लगायतका क्षेत्रमा नाली भरिएर जाम लाग्दा समेत उपमहानगरपालिकाले त्यसतर्फ चासो नै दिएको छैन अधिकांश स्थानमा नाली खुलाइ छोड्दा दुर्घटनाको जोखिम समेत उत्तिकै बढेको छ अस्पताल लाइनकी स्थानीय मीना जोशी प्रदेशका विशिष्ट व्यक्तिहरू बस्ने सड़कका नालीहरूको अवस्था समेत उस्तै रहेको छ प्रदेश सातका मुख्य सचिव बस्नेर उद्योग वन पर्यटन तथा वातावरण मन्त्रालय अगाडिको सड़कमा खुलै छोडिएको नालीबाट निस्कने दुर्गन्धले आवत जावत गर्न नसकिने अवस्था सिर्जना भएको छ तर नगरपालिकाको ध्यान त्यतापट्टि गएको छैन एलएनचोकका स्थानीय व्यापारी भरत बहादुर खड्का
होटलहरू यो लाइनमा यो छ घरहरू यत्रो छ यो पानी सबै यहाँ आउँछ रोडमा आउँछ जम्मै जाम भएको छ कहीँ निकास हुने ठाउँ पनि छैन यही पानीको दुर्गन्ध कुहिन्छ कुहिएर अलि दुर्गन्ध आउँछ बर्सातमा त पुरै पानी यो रोडमै पुरै घरहरूभित्र छिरिरहेछ निकासै नभए यस्तो समस्या त्यत्रोको महानगरपालिका छेउमा भएको क्षेत्रीय प्रमुख पनि यदि नजिक भएको अब पुरा यो सबै भिआइपी एरिया भएको ठाउँ हो यो
उपमहानगरपालिकाको व्यवस्थाले मुख्य बजार प्रदूषण मात्रै भएको छैन कि भरिएका नालीबाट फैलिएको दुर्गन्धले रोग व्याधिको जोखिम पनि बढाएको छ भने बर्सातमा हुने डुबानको खतरा पनि उत्तिकै बढेको छ रातो पुलका अर्का व्यापारी देवकी पौडेल
गर्नुपर्ने
धनगढी उपमहानगरपालिका नगरपालिकाका जनप्रतिनिधिले भने जल निकासका लागि निरन्तर लागि परेको जनाएका छन्। वडा नम्बर एकका वडा अध्यक्ष सन्तोष मुरभरी प्रत्येक 15-15 दिनमा नाली सफा गर्दै आएको दावी गर्नुहुन्छ। उपमहानगरपालिकाका सडकहरू एसएलई विकास बैंकको कार्यक्रममा परेको भन्दै नाली सफा गर्नको सट्टा दुर्गन्ध फैलिएको हेरेरै बस्न बाध्य भएका छन्। नाली व्यवस्थापनको उचित विकल्प खोजिने बताउँदै उपमहानगरपालिकाका मेयर निर्प बहादुर ओड
डालगढाको परशुराम नगरपालिका साथ सादनिकी पछिघात पीड़ित लक्ष्मी महराको उपचारका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ। आर्थिक अभावका कारण झण्डै 4 महिनादेखि सुती अञ्चल अस्पतालको सैयामा रहेकी महराको उपचारका लागि सहयोग जुटिरहेको हो। दाताहरूले अस्पतालमै पुगेर लक्ष्मीका श्रीमान जनक महरालाई सहयोग रकम हस्तान्तरण गरिरहेका छन्। कैलाली बहुमुखी क्याम्पसका विद्यार्थीबाट सहयोग रकम संकलन गरेको सामर्थ्य नेपाल धनगढीका पदाधिकारीले महरालाई आज रकम हस्तान्तरण गरेका छन्। सामर्थ्य नेपाल धनगढीका संयोजक भरतराज जोशीले कैलाली बहुमुखी क्याम्पसको स्नातक तहमा अध्ययन गर्दै आएका विद्यार्थी संकलन गरिएको 9,500 सहयोग स्वरूप महरालाई हस्तान्तरण गरिएको बताउनुभयो। यस्तै आज नै ऐश्वर्या विद्यानिकेतन धनगढीले पनि महरालाई 10,000 सहयोग प्रदान गरेको छ। यो सँगै 47,000 रकम संकलन भएको महराले जानकारी दिनुभयो। प्रदेश सभाको आर्थिक कार्यविधिमाथि सुझाव सहित निर्णयार्थ प्रदेश सभा बैठकमा पेश गरिएको छ। आज बसेको प्रदेश सभाको 10 बैठकमा विधायन समितिका ज्येष्ठ सदस्य कृष्णराज सुवेदीले कार्यविधि 2074 माथि सुझाव सहित निर्णयार्थ प्रदेश सभा बैठकमा पेश गर्नुभएको हो। चैत्र 20 गते बसेको प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रदेश सभाको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको आर्थिक कार्यविधि पेश गर्नुभएको थियो। सोही दिन दोस्रो पटक बसेको प्रदेश सभा बैठकले सो कार्यविधिलाई दफावार छलफलका लागि विधायन समितिमा पठाएको थियो। दफावार छलफलपछि सुझाव सहित समितिले प्रदेश सभामा पेश गरेको हो। संसद सचिवालयका अनुसार भोलि बिहान 11 बजे बस्ने बैठकमा आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको आर्थिक कार्यविधि पारित हुने सम्भावना रहेको संसद सचिवालयका सचिव बालानन्द शर्माले जानकारी दिनुभयो।
प्रदेश सभा नियमावलीको नियम 121 उपनियम 2 अधीन प्रतिवेदन प्राप्त भएको 24 घण्टा पछाडि मात्र त्यस उपर छलफल हुने व्यवस्था गरिएको छ। 24 घण्टा भित्र मान्य सदस्यज्यूहरूले प्राप्त भएका सुझावहरूका बारेमा र मूल विधेयकसँग भिराई के कस्तो संशोधन ल्यायो विधायन समितिबाट त्यस सम्बन्धमा अध्ययन गर्नुहुन्छ र आफ्नो तयारी गरिसकेपछि मात्र छलफल हुने भएको व्यवस्था हाम्रो प्रदेश सभा नियमावलीमा भएकोले भोलिको कार्यसूचीमा सम्भवतः छलफल सुरु हुन्छ। छलफल सुरु भएपछि छलफल टुङ्गिने नटुङ्गिने या त्यसका विधिहरूका बारेमा छलफल पश्चात नै टुङ्गो लाग्ने भएको हुनाले भोलि नै पास हुन्छ भन्ने एकिन हामीले भन्न सक्ने अवस्था छैन।
सो कार्यविधि प्रदेश सभा बैठकबाट पास पारित भएमा चालु आर्थिक वर्षका लागि अल्पकालीन बजेट ल्याउने बाटो खुल्नेछ। अर्थ मन्त्रालयका अनुसार भोलि नै प्रदेश सभा बैठकले आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको आर्थिक कार्यविधिलाई पारित गरेमा चैत्र 30 गते अर्थमन्त्रीले प्रदेश सभा बैठकमा चालु आर्थिक वर्षको 1,02,50,00,000 बजेट पेश तयारी थालिएको छ। प्रदेश संसदको बैठक भोलि बिहान 11 बजेका लागि डाकिएको छ। एउटा खेल खबर, धनगढी प्रिमियर लिगमा आज भएको खेलमा विराटनगर र महेन्द्रनगर विजयी भएका छन्। आज भएको पहिलो खेलमा विराटनगर किङ्सले धनगढीलाई 18 रनले पराजित गरेको हो। विराटनगरको 3 खेलमा यो दोस्रो जित हो। धनगढीले 4 खेलमा 2 जित हात पारेको छ भने 2 पराजित भएको छ। विराटनगरले पहिलो ब्याटिङ गर्दै 19.5 ओभरमा सबै विकेट गुमाउँदै 127 रन बनाएको थियो। पवन सराफले विराटनगरबाट सर्वाधिक 41 रन बनाए। 128 रनको विजय लक्ष्य लिएर मैदानमा उत्रिएको टिम चौराहा धनगढीले निर्धारित 20 ओभरमा 9 विकेट गुमाउँदै 109 रन मात्रै बनाउन सक्यो। धनगढीका लागि शंकर राणाले 25
रन बनाए। बलिङ्गा विराटनगरका पवन श्राफले चार विकेट लिए। यस्तै विनोद भण्डारीले कप्तानी पारी खेलेपछि महेन्द्रनगर युनाइटेडले रूपन्देही च्यालेन्जर्सलाई चार विकेटले पराजित गर्दै दोस्रो जित दर्ता गरेको छ। दोस्रो जितसँगै महेन्द्रनगर युनाइटेड प्रतियोगिताको दोस्रो स्थानमा उक्लिएको छ भने लगातार चार खेलमा पराजित भएको रूपन्देही भने प्रतियोगिताबाट बाहिरिएको छ। टस जितेर ब्याटिङ गरेको रूपन्देहीले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 144 रन बनाएको थियो। उसका लागि प्रदीप ऐरीले सर्वाधिक 39 रन बनाए। रूपन्देहीले दिएको 145 रनको लक्ष्य महेन्द्रनगरले 19.4 ओभरमा 6 विकेट गुमाएर भेटाएको थियो। उसका लागि कप्तान विनोद भण्डारीले 31 र पुनित विष्टले 45 रनको योगदान दिएका थिए। सेती अञ्चल अस्पतालको आकस्मिक कक्ष जाने बाटोमै थुपारिएको निर्माण सामग्री एक महिनापछि हटाइएको छ। बाटोमै निर्माण सामग्री थुपारिएपछि बिरामीहरूले मर्कामा परेको भन्दै गुनासो गरे पनि खाली नगरिएको बाटो आज सामाजिक विकास मन्त्री दीर्घ सुडारी अस्पतालमा पुगेपछि मजदूर लगाएर निर्माण सामग्री हटाइएको हो। थप सामग्री सहकर्मी जनक पृष्ठबाट
उपचारका लागि सेती अञ्चल अस्पताल पुगेका सेवाग्राही अस्पतालले निर्माण सामग्री थुपारेपछि आफूहरूलाई भएको समस्या दैनिक रूपमा सुनाउँदै आएका थिए। निर्माण सामग्रीले हिडडुल गर्न समेत समस्या भएको बिरामीको गुनासो बिरामी र तिनका आफन्तले अस्पताल प्रशासनलाई सुनाउँदा पनि कुनै वास्ता गरिएन। डेनाइसे फ्यामिलीले पनि बिरामीको पीरमर्का बारे अस्पताल प्रशासनलाई जानकारी गराउँदा पनि कुनै टेर पुच्छर लगाइएन। बिहिबार दिउँसोसम्म बाटो खाली गरिएको थिएन। तर सामाजिक विकास मन्त्री अस्पतालले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा आउने भएपछि तुरन्तै मजदूर लगाएर निर्माण सामग्री हटाइयो। यसले सरकारी निकायका कर्मचारीले सेवाग्राहीलाई गर्ने व्यवहार र उनीहरूको जिम्मेवारीको स्पष्ट चित्रण गरेको कतिपयको भनाइ छ। गाडीमा सवारी गरी अस्पतालको गेटसम्म पुग्ने मन्त्री सोडारीलाई भन्दा बाटोमै थुपारिएको निर्माण सामग्रीले सयौं बिरामीलाई समस्या पारेको थियो। मन्त्री आउनु अघि बाटोबाट निर्माण सामग्री किन हटाइएन त? सेती अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर सजन केसी अस्पताल जस्तो संवेदनशील क्षेत्र त्यसमा पनि आकस्मिक कक्ष जाने बाटोमा यसरी महिनासम्म निर्माण सामग्री थुपारेर मन्त्रीको सवारी भएपछि मात्र हटाइन अस्पतालका लागि लज्जाको विषय भएको धेरैले बताएका छन्। दिनेश एफएम 93.8 मेगाहर्जका लागि जनक विष्ट धनगढी।
अब साप्ताहिक स्तम्भ खाद्य अधिकारको पालो।
स्वागत छ, म सीताराम ओझा। वर्षदेखि पछाडि परेको बादी समुदायले सुकुम्बासी भएर बसोबास गर्दै आउनु परेको छ। भूचलन गर्दै आएको जग्गाको लाल पूजा नभएका कारण उनीहरू वर्षौंदेखि जग्गा विहीन भन्दा सरकारी सेवा सुविधाबाट वञ्चित हुँदै आएका छन्। उनीहरूका लागि ल्याएका लक्षित कार्यक्रम पनि बसोबास गरिरहेको जग्गाको लाल पूजा नहुँदा वञ्चित हुनुपर्ने अवस्था आएको छ। साप्ताहिक स्तम्भ खाद्य अधिकारमा आज हामी यसै विषयमा चर्चा गर्नेछौ। प्रदेश नम्बर 7 का विभिन्न जिल्लामा बसोबास गर्दै आइरहेका बादी समुदायको परम्परागत पेसाको विस्थापन सँगै यी परिवारको जीविकोपार्जन संकटमा पर्दै गएको छ। सरकारले हाल भूमि भएका बादी समुदायका लागि जनता आवास कार्यक्रम अन्तर्गत घर निर्माणका लागि सहयोग गरिरहेको भए तापनि भूमिहीन बादी समुदायका लागि सरकारी स्तरबाट पनि केही सहयोग नभएपछि उनीहरू यो सुविधा पाउनबाट वञ्चित भएका छन्। डोटीको दिपाल, सिलगढी नगरपालिका 4 का पदम दास।
राज्यको दायित्व नेपाली नागरिकता पाएका आधारले मात्रै नेपाली भन्ने पहिचान मात्रै हो र अहिलेसम्म पनि कसैका ओठा कोठामा बसी जीवन ज्ञापन गरेका छन्, कोही रोड कचेरामा छन् र हामीले पटक पटक ज्ञापन पत्र पनि दियौँ, मान्यजीहरूसँग भेटघाट गरियौँ, तर अहिलेसम्म त्यो समस्या समाधान भएको छैन। र अहिले अब शहरी विकास मन्त्रालयले शहरी विकासलाई जनता आवास कार्यक्रम भनेर घर बनाइदिने भन्ने प्रोग्राम दियो, घर बनाउने प्रोग्राम बादीलाई दिनु त दियो, तर आखिर बादीको जग्गै छैन भने घर
घटना बनाउने पहिलो समस्या त हामी बस्ने बाजे खाई ठेका नै नभएको हो। अनि दोस्रो समस्या अब शिक्षाको हकमा के छ भनेपछि शिक्षाका लागि आय आर्जन हुनु पर्यो, इन्कम हुनु पर्यो, आय स्रोत कहीँबाट छैन, आर्थिक सामाजिक भौतिक सबै ठाउँबाट चाहिँ पछाडि गरेका छन्।
सुदूरपश्चिममा 10,786 को संख्यामा बाधी समुदाय भएकोमा उनीहरू मध्ये अधिकांशको जग्गा आफ्नो नाममा छैन। अधिकांश परिवार वर्षदेखि अहिले जग्गामा बसोबास गर्दै आइरहेका छन्। उनीहरू परम्परागत पेसाको विस्थापन सँगै जीविकोपार्जन संकटमा परेका बेला सरकारले दिने सेवा सुविधाबाट पनि वञ्चित भएका हुन्। बझाङको जय पृथ्वी नगरपालिका वडा नम्बर 8 दोस्रो टोलमा 18 पुस्तादेखि बसोबास गर्दै आएका बाधी घर परिवार समस्यामा पर्दैछन्। घरवास पनि अहिलेसम्म आफ्नो नाममा दर्ता नहुँदा विभिन्न सरकारी निकायबाट पाउने सेवा सुविधाबाट वञ्चित हुनु परेको बताउँदै सुइटाउका स्थानीय रङ्गलाल कामी
समस्या चाहिँ हामी भूमि हुन्छौँ हजुर। अब हामी त्यो त हाम्रो 18 पुस्ताको दुःख छ, 18 पुस्तादेखि चाहिँ हामी चाहिँ त्यो गाउँमा बसेर कृषिहरूसँगै बसिरहेको छ। त्यो जग्गा बढ्यो लालबुट्टा बनाउनु पर्यो भनेर पहल भएर काहीँ भएन केही भन्नु पहिले हामीले तिमीहरूसँग भनियो हो सर। अब त्यो जग्गा लास्टमा एकजनाको नभएर सबैको गइसक्यो भन्ने कुरा बुझ्यो होइन। अब जग्गा हाम्रो भन्नुमा धेरैजना भयो, लास्टमा पहिले हामी आउँदाखेरि हाम्रो लागि दिए भयो त्यो जग्गा हामीले पाएको भयो, तर पछि बिस्तारै बिस्तारै हाम्रो पनि केही कमजोरी हुँदो होला। उहाँहरूले पनि गाउने हाम्रो अब आज एउटा काम गऱ्यो, उसले आफूतिर थाल्यो, अर्कोले अर्कोतिर काम गरेर आफ्नो कारण जग्गा चाहिँ हाम्रो नाममा चाहिँ नाम सार्यो त्यो केही भएन।
जीविकोपार्जनको वैकल्पिक स्रोत नहुँदा आधारभूत सेवा रोजगारीका अवसर र भू सामर्थ्यमाथिको पहुँच नभएका कारण बाली समुदायमा गरिबीको अवस्था पर्दै गएको छ। अधिकांश पुरुषहरू जीविकोपार्जनका लागि वैकल्पिक खोजीमा भारत जान बाध्य भएका छन् भने महिलाहरू स्थानीय स्तरमा दैनिक ज्याला मजदुरी गरी जीविकोपार्जन गरिरहेका छन्। तर दैनिक ज्याला मजदुरी गरेर साँझ बिहानको छाक टारमा दौदौ परिरहेको छ। साम्प्रदायिक निकायसम्मको पहुँच नहुँदा सुरक्षित आवास, खाद्य, शिक्षा, सिँचाइ, खानेपानी, स्वास्थ्य आदि जस्ता आधारभूत अधिकारबाट पनि यो समुदाय वञ्चित हुनु परेको छ। प्रदेश सरकारले बादी समुदायका समस्या समाधानका लागि पहल गर्ने दावी गर्दै प्रदेश नवसातका मुख्यमन्त्री त्रिलोचन भट्टराई
साँझ 6:30 दिनेश खबर सकियो। हाम्रो अर्को समाचार बुलेटिन राति 10 बजे प्रसारण हुनेछ। नयाँ र ताजा घटनाक्रमका लागि हामीलाई सुन्दै गर्नुहोला। अहिलेलाई यो समाचार बुलेटिनबाट सन्तोष राउत बिदा हुन्छु। नमस्कार, शुभ साँझ।